यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सांसदहरूद्वारा ध्यानाकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण। र भारतको आसाममा भीषण बाढ़ीका कारण जनजीवन अस्तव्यस्त, कम्तीमा 97 जनाको मृत्यु।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बालबालिका, लैंगिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाड़ी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। बोन म्यारो पीड़ित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोशीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा जाजरकोटका सांसद खड़ग बहादुर बुढ़ाले कर्णाली प्रदेशमा दूरसंचार सेवाको पहुँच र गुणस्तर कमजोर हुँदा सरकारी कामकाज प्रभावित भएको र नागरिकहरू महँगो सेवा लिन बाध्य रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै आजको बैठकमा सभामुखसँग विशेष समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले लिपुलेख नाकाबाट भारत र चीन बीच व्यापार शुरू भएको बारे नेपाल सरकारको आधिकारिक धारणा माग गर्नुभयो। सांसद राईले खाना पकाउने ग्यास आपूर्ति प्रणालीमा समस्या आउनुको कारण खोज्नुपर्ने, सहकारी ठगी तथा अनियमितता गर्नेहरूबाट रकम असुलेर पीड़ितको रकम फिर्ता गर्नुपर्ने र सुकुम्बासीलाई छिटो धनी पूर्जा दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोलप्रसाद अर्यालले समय दिनुभएपछि नेपाली कंग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्के बर्मा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाब माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि सांसद यादवले उठाउनु भएको विषयमा जवाब दिन सरकारलाई रूलिङ समेत गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुशबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। त्यसक्रममा सांसदहरूले तराई मधेसमा हिन्दू र मुस्लिम समुदाय बीचमा बढ़ेको तनाव, अन्त्यका लागि जिम्मेवार भएर लाग्न बजारमा खाना पकाउने ग्यासको अभाव रहेको विभिन्न सड़क मार्गहरू अवरूद्ध रहेको बारे पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिनको 1 बजे बस्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साउनदेखि भरि सिलिण्डर वितरण गर्न शुरू गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो।
अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहेको भए तापनि 2083 साल साउन महिनादेखि पूरा सिलिण्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुनु गई बजार केही असहजता सृजना भएको देखिन्छ। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ।
मन्त्री यादवले हाल नेपालमा 58 एलपी ग्यास उद्योगहरू सञ्चालनमा रहेको र उद्योगहरूको कुल ग्यास भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको सदनलाई जानकारी गराउनुभयो। हाल बजारमा करिब 1,75,00,000 थान ग्यास सिलिण्डर भर्न सक्ने फिलिङ क्षमता उपलब्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्न छिटो काम गर्न निर्देशन समेत दिनुभयो। सूचना तथा संचार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 को मस्यौदामाथि संचार क्षेत्रका सरकारवालाहरूसँग छलफल गर्दै सुझाव संकलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट, कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राख्नुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले पछिल्लो समय संचार माध्यमप्रतिको विश्वसनीयता घट्दै गएको सन्दर्भमा गलत सूचना, मिस इन्फर्मेशन, भ्रामक सूचना, डिपफेक, कृत्रिम बौद्धिकता मार्फत सिर्जित सामग्री र पीत पत्रकारिताले समाजमा पारेको प्रभावलाई कानून मार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र संचार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याइनुपर्ने बताउनुभयो। छलफलका सहभागीहरूले संचार माध्यमको अवस्था विगतको भन्दा धेरै परिवर्तन भइसकेको सन्दर्भमा नयाँ कानून आवश्यक भए पनि त्यो नियन्त्रणमुखी नभई निर्माणमुखी र स्वनियमन केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको थियो। सहभागीहरूले कृत्रिम बौद्धिकताबाट समाचार संकलन, निर्माण तथा प्रकाशन प्रसारण हुन थालेको अवस्थामा त्यस्ता सामग्रीलाई पनि मीडिया काउन्सिलको क्षेत्र अधिकारभित्र कसरी ल्याउने भन्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसंचार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरेको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन प्रशासनिक सुधार नीति कार्यान्वयन विकास आयोजना अनुगमन गुनासो व्यवस्थापन र कानूनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अरियालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेएनजी आन्दोलन पछिको सेवा प्रवाह विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जिम्मेवारी र जवाबदेही बनाउन निर्देशन दिइएको छ। सरकारका 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा निकायसँग समन्वय साप्ताहिक प्रगति समीक्षा समयमै कार्यान्वयनका लागि निर्देशन तथा सहजीकरण गरिएको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार लगानी रोजगारी उद्यमशीलता पर्यटन प्रविधि नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु हो भन्नुभयो। परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसिया बीच आर्थिक व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ़दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिशन लाइन निर्माण विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले थप विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिशनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका लगायतका शहरहरूमा बिजुलीका तारहरू लत्रिएर दुर्घटना बढ़ेको लोड सेडिङको समस्या दिनानुदिन बढ़दै गएको सड़क विस्तार गर्दा बिजुलीको पोल र तारहरू बिग्रिएको भन्दै एकीकृत पूर्वाधार सर्वेक्षण योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो। पछिल्लो समय धनकुटामा कृषि तथा उद्यमको क्षेत्रमा ठूलो परिवर्तन आएको छ। आधुनिक प्रविधिको प्रयोगका कारण हलो गोरू ढिकी र जाँतोको प्रयोग घटेको छ भने पहिले घण्टौं लाग्ने काम अहिले थोरै समयमै सजिलै गर्न सकिने भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
महालक्ष्मी नगरपालिका वडा नम्बर 5 मिलाङचुङको जनसमुदाय कृषि सहकारी संस्थाले कम्बाइन मिल प्राप्त गरेपछि कुटानी पिसानी गर्न स्थानीयलाई धेरै सहज भएको छ। जसले गर्दा 1 घण्टा टाढाको मिल धाउनु पर्ने बाध्यता हटेको छ भने ढिकी जाँतोको प्रयोग पनि घटेको छ। त्यस्तै वडा नम्बर 1 की रेजिना गुरुङले सोलरबाट पानी तताउने प्रविधि प्रयोग गरेपछि गाईको लागि खोले पकाउनु पर्ने बाध्यता हटेको छ। यसै गरी प्रविधिकै प्रयोगले स्थानीय हिमाल गिरी सानै उमेरदेखि उद्यमी बन्न सफल हुनु भएको छ। आधुनिक उपकरणका कारण जाँतो घुमाउने र दाउरा बाल्ने बाध्यता पनि घट्दै गएको छ। प्रविधिले श्रम र समय बचाउनुका साथै उत्पादन र उद्यमशीलता बढाउन सहयोग गरेको छ। नगरपालिकाले कृषि तथा उद्यमीको मागका आधारमा मिनी टिलर कम्बाइन मिल च्याप कटर प्याकिङ मेसिन ओभन काउम्याट लगायतका उपकरण वितरण गर्दै आएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
कृषकहरूलाई व्यावसायिक हिसाबले उत्पादनसँग जोडिन विभिन्न आइटमका हामीले प्रविधि हस्तान्तरण गरिराखेका छौँ। पशुपालन गर्ने कृषकहरूका लागि घाँस काट्ने च्याप कटर पशुहरूको दाना बनाउने मिसिनहरू सोलरहरू उपलब्ध गराएका छौँ।
पछिल्लो समय कृषक तथा उद्यमीले पनि आफ्नै लगानीमा आधुनिक प्रविधि खरिद गरी आफ्नो कामलाई अझ सहज बनाउँदै आएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
पाकिस्तानको ब्रोड पीक हिउँ पहिरोमा परि गत साता ज्यान गुमाउनुभएका पूर्वबहादुर गुरूङ युक्तको आज काठमाडौँको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। गृहमन्त्री सुदन गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज स्वयम्भू पुगेर राष्ट्रिय झण्डा ओढ़ाएर गुरूङप्रति श्रद्धांजली व्यक्त गर्नुभयो। यसै गरी नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पनि पार्थिव शरीरमा नेपाली कंग्रेसको झण्डा ओढ़ाएर श्रद्धांजली व्यक्त गर्नुभयो। शव यात्रा सहित स्वयम्भूमा लगिएको आरोही गुरूङको पार्थिव शरीरलाई आजै गुरूङ विधि अनुसार अन्त्येष्टि गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभयो। स्वर्गीय गुरूङका बुवा आमा श्रीमती एक छोरा र एक दिदी हुनुहुन्छ। ब्रोडपिक हिमाल आरोहणका क्रममा 10 आरोहीको निधन भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बीच समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरू बीच मानसिक अस्पताल लगनखेल अगाडि निर्माण हुन लागेको अपाङ्ग मैत्री पुल सहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। त्यस अवसरमा ललितपुर महानगरपालिकाभित्रका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण, पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तह बीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको जानकारी दिएको छ। त्यस अवसरमा मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। महानगरपालिकाका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु बीचको सह अस्तित्व जोगाउनका लागि हात्ती स्यान्चुअरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले मानवको जस्तै वन्यजन्तुको पनि बाँच्ने अधिकार हुने भएकाले हात्ती स्यान्चुअरी कार्यक्रम मनाउन लागि बताउनुभयो। हात्ती सेन्चुरी जस्तै टाइगर सेन्चुअरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परिज्यान गुमाएका तथा अंगभंग भएकाहरूलाई राहत दिने काम गरिरहेको जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसपी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसपी नेपालको संचालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसपी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। वर्षातको समयमा कैलालीका सामुदायिक वनहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि वृक्षारोपणलाई निरन्तरता दिएका छन्। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरूवा रोप्ने गरे पनि विभिन्न कारणले रोपेको 10% मात्र बिरूवा सप्रने गरेको छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
यस वर्ष पनि यहाँका सामुदायिक वनहरूले कसैले वृक्षारोपण गरिसकेका छन् भने कोही वृक्षारोपण गर्ने तयारीमा जुटेका छन्। जनशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवा:
प्रत्येक वर्ष हामीले वृक्षारोपण गर्ने गरेका छौँ। जीवन कार्यबाट 10 प्रजातिका बिरुवा ल्याएका थियौं, 975 बिरुवा रोपेका छौं।
जनशक्ति सामुदायिक वन जस्तै खोटेना भुराखानी सामुदायिक वनले पनि यस वर्ष विभिन्न जातका करिब 1000 बिरुवा रोपेको छ। खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव चन्द्रकला धामी:
हाम्रो वनमा हामीले निरन्तर वृक्षारोपण गर्दै आएका छौं र प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि हामीले 1000 बोट बिरुवाहरू वृक्षारोपण गरेर सफल भएका छौं।
शीतल सामुदायिक वनले पनि खैरी, सिसम, अर्जुन साल, अम्बा, सीताफल लगायत 5 जातका 900 बिरुवा रोपेको छ। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि उनीहरूलाई ती बिरुवा जोगाउन भने निकै चुनौती रहेको छ। कोही बिरुवा सुकेर जाने, कोही जंगली जनावर तथा छाडा पशु चौपायाहरूले खाइदिने त कोही घसाराहरूले काटिदिने गरेका कारण सामुदायिक वनहरू न्यून मात्रामा मात्र रोपेका बिरुवा बचाउन सफल भएका छन्। शीतल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर बुढा:
10% पनि बच्दैन पानीका अभावले, सुक्खा जलवायुमा जेठ बैशाख अनि सुकिजान्छ, बर्खा त मजाले मौलाउने भयो, रोप्न हामी नछोड्ने।
सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहले भने अहिले वृक्षारोपणको तयारी गरिरहेको छ। बिरुवाहरू रोपिए पनि बचाउन समस्या हुने गरेका कारण थोरै मात्रामा बिरुवा बस्ने गरेको बताउनुहुन्छ सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी।
चुनौती चाहिँ छ, अब हाम्रो यो बगर क्षेत्र पनि भएकोले वर्षेनी बाढी पनि आउने गर्छ र केही बुटाहरू मात्रै बचाउन सकिन्छ, त्यसैले यसपालि हामीले चाहिँ फरक विधिले रोप्ने तयारी गर्दैछ।
टिकापुर वन संरक्षण समितिले पनि वनमा वृक्षारोपण गर्ने तयारी गरिरहेको छ। टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला,
यसपालि हाम्रो 200 बोटा जति आँप रोप्नको लागि तयारी भइसकेको छ फिल्ड र अन्य बोट बिरुवाहरू जसमा पनि सागुन भो औंलाहरू रोप्ने हाम्रो योजना छ।
सामुदायिक वनले वर्षेनी हजारौं बिरुवा रोपे पनि बचाउन तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी असम राज्यमा भारी वर्षापछि गएको भीषण बाढ़ीका कारण मृत्यु हुनेको संख्या कम्तीमा 97 पुगेको छ। त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। बाढ़ीका कारण करिब 1,70,000 मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ। वर्षौं यताकै गम्भीर मानिएको बाढ़ीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। थाइल्याण्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा अवस्थित एक विद्यालयमा एक किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा अन्य 15 जना विद्यार्थी घाइते भएको त्यहाँका आन्तरिक उपमन्त्री पोलापी सुबुनचविले बताउनु भएको छ। घटनामा घाइते भएका मध्ये 9 जनाको अवस्था गम्भीर रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार अन्तर्गतका विजेताहरूको घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले शुरू गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी वाग्ले 15 जना विजेता र 1 जना बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10 लाख र कुपन नम्बर 00731524493 परेको छ। यो कुपन भएका व्यक्ति शिव कृष्ण जनरल स्टोरबाट 250 को सामान किनेर कार्यक्रममा सहभागी हुनु भएको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्ले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खरबौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अन्तर्राष्ट्रिय विभागका महानिर्देशक भीष्म कुमार भूषालले पहिलो पाक्षिकको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सो सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ। सन् 2030 सम्मको दिगो विकास लक्ष्य GSDG कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ। आयोगका अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 गतेको बैठकले सबै मन्त्रालय, तह र निकायले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको छ। योजना आयोगले स्थानीय तहमा खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्रसंघको यूएन फूड सिस्टम कोअर्डिनेशन हबमा पठाउनु पर्ने स्मरण गराएको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
जापानमा आगामी सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म आयोजना हुने 20 एसियन गेम्स एसियाली खेलकुदमा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि 22 खेलमा सहभागी हुने खेलाड़ीको संख्या टुंगो लगाएको हो। एसियन गेम्स 2026 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले जानकारी दिनुभयो। त्यस्तै 22 खेलमा कुल 32 प्रशिक्षक समावेश हुनेछन्। खेलाड़ी र प्रशिक्षक गरी कुल 168 जना नेपालबाट जापान जानेछन्। युरोपेली फुटबल महासंघ UEFA ले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। इङ्ग्लिस फुटबल एसोसिएसन काफेले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको युईएफएले स्पष्ट पारेको छ। युईएफएले आवश्यक परे फिफा विश्वकप सहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ। निजी लगानीकर्तालाई विश्वकप जस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको युईएफएलको भनाइ छ।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7 न्यूनतम 20.2, काठमाडौँको अधिकतम 30 न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम 32.2 न्यूनतम 24, वीरेन्द्रनगरको अधिकतम 33.6 न्यूनतम 24.3, वर्षा 0.6 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35.4 न्यूनतम 25.2, वर्षा 0.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण र भारतको आसाममा भीषण बाढ़ीका कारण जनजीवन अस्तव्यस्त, कम्तीमा 97 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।